بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، حمدا كثيرا طيبا مباركا فيه، مباركا عليه كما يحب ربنا ويرضى جل جلاله وعم نواله، والصلاة والسلام على السيد الحبيب المصطفى وعلى آله وصحبه نجوم الهدى قادة التقى. أما بعد، اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. واتخذوا من دونه آلهة لا يخلقون شيئا وهم يخلقون ولا يملكون لأنفسهم ضرا ولا نفعا ولا يملكون موتا ولا حياة ولا نشورا. گزشتہ ہفتے ہم نے اس سورت کے بارے میں جو بنیادی تعلیمات ہیں ان کا تذکرہ پڑھ لیا تھا، اور پیچھے کی آیات کا بھی تذکرہ آیا تھا جس میں یہ بات آئی تھی کہ اس سورت میں بنیادی تعلیم جو دی گئی ہے توحید، رسالت، آخرت، اور پھر خاص طور پر رسول اللہ صلی اللہ علیہ وسلم پر جو اشکالات کیے جاتے تھے، آپ صلی اللہ علیہ وسلم کی نبوت کا جو انکار کیا جاتا تھا، اس کا خاص طور پہ تذکرہ اس صورت میں اور اس کے جوابات اس صورت میں بیان کیے گئے ہیں. اس اعتبار سے اب آگے چلتے ہیں. وَاتَّخَذُوا مِن دُونِهِ آلِهَةً لَا يَخْلُقُونَ شَيْئًا. توحید کا تذکرہ اللہ تعالیٰ فرماتے ہیں کہ دیکھو، اللہ تو وہ ذات ہے جس کا پیچھے تذکرہ آیا تھا، وَخَلَقَ كُلَّ شَيْءٍ فَقَدَّرَهُ تَقْدِيرًا. ہر چیز اللہ نے پیدا فرمائی اور ہر چیز کا اللہ نے خاص اندازہ مقرر فرمایا، جس کا گزشتہ ہفتے ہم نے تذکرہ پڑھا تھا. اب اللہ تعالیٰ فرماتے ہیں وَاتَّخَذُوا مِن دُونِهِ آلِهَةً. یہ لوگ جو مشرکین ہیں، انہوں نے اللہ کو چھوڑ کر معبود بنائے. اتخذوا اپنی جانب سے، اتخذا اپنی جانب سے انہوں نے بنا لیے، آلہتن معبود، الہن اس کی جمع آلہ معبود. چلو معبود اگر بناتے، اللہ کے علاوہ کوئی معبود ہے ہی نہیں، عبادت کے قابل کوئی ہے ہی نہیں، لیکن اگر کسی کو عبادت کے قابل سمجھنا تھا بھی، جو کہ غلط ہی تھا، لیکن اگر کرنا بھی تھا تو کچھ تو اس میں دیکھتے کہ کوئی صلاحیت ہے. کوئی اپنے باپ کے علاوہ کسی اور کو باپ کہتا ہے تو ویسے ہی تو راستے چلتے ہوئے کسی کو نہیں کہہ دیتا. تربیت کی تھی، خیال رکھا تھا، احسان کیا تھا، کسی نہ کسی بنیاد پر کہتا ہے. راستے چلتے ہوئے کسی کو کہہ دے میرا باپ ہے، اس سے بڑھ کر یہ ہے کہ اچھا اس کے باہر راستے میں نکلتا ہے، دیکھتا ہے کوئی اچھا سا پتھر رکھا ہوا ہے، کہتا ہے میرا باپ ہے. یعنی ہم سوچتے ہیں کہ یہ تو بالکل کوئی بیوقوفوں والی بات ہو رہی ہے. اللہ تعالیٰ یہی ہمیں سمجھا رہے ہیں کہ دیکھو وَاتَّخَذُوا مِن دُونِهِ آلِهَةً، انہوں نے اللہ کو چھوڑ کر ایسی چیزوں کو معبود بنایا ہے جو لا يخلقون شیئاً، جو کسی چیز کو پیدا نہیں کر سکتے، کسی چیز کے خالق نہیں ہیں. خدائی صفات اللہ تعالیٰ جو معبود ہو سکتا ہے، معبود کون ہو سکتا ہے جو پیدا کرے. اور ان کے جو جن کو یہ خدا مانتے ہیں وہ کوئی چیز پیدا نہیں کر سکتے. بہت بڑا نقص ہے، بہت بڑا نقص ہے. لیکن ساتھ میں اللہ تعالیٰ فرماتے ہیں وہم یخلقون، وہ خود مخلوق ہیں، خالق نہیں ہیں، وہ پیدا نہیں کر سکتے، بلکہ وہم یخلقون، ان کو پیدا کیا گیا ہے، مخلوق ہیں وہ، تو ان کا خالق ان کا بڑا ہوا. خالق کون ہے؟ اللہ تعالیٰ. اب وہ سونے کے بنے ہوئے تو سونا اللہ نے پیدا کیا، چاندی کے بنے ہوئے تو چاندی اللہ نے پیدا کی، پتھر کے بنے ہوئے تو پتھر اللہ نے پیدا کیا، اور اس کی خاص ڈیزائن بنانے والے انسان ہوتے ہیں، ان پتھروں کو ڈیزائن میں بنا دیتے ہیں، پتھروں سے کوئی مورتی بنا دیتے ہیں. تو خالق اللہ تعالیٰ ہیں، صانع کوئی انسان ہے، اور اخیر میں جب تیار ہو گیا کہتے ہیں یہ خدا ہے. اگرچہ بات بہت عجیب سی ہے لیکن ایسا ہی ہوتا ہے. جو چیز انسان اللہ تعالیٰ کی طرف سے، انسان کو جب کسی چیز کی ہدایت حاصل ہوتی ہے تو انسان دوسروں کو جب دیکھتا ہے کہ انہیں یہ ہدایت حاصل نہیں ہے تو تعجب ہوتا ہے. یہ ایک انسان کی طبیعت ہے, میں اس لیے بتا رہا ہوں انسان کی طبیعت ہے کہ تعجب ہوتا ہے کہ پتھر کو کوئی خدا کیسے مان سکتا ہے. ایک پتھر کو تو انسان یہ نہیں کہہ سکتا کہ اپنی نسل میں سے نہیں کہہ سکتا کہ میرا بیٹا یا میرا بھائی ہے, یعنی توہین ہے کہ ایک پتھر انسان کا انسان سے پیدا ہو تو اپنا خدا کیسے مان سکتا ہے, یعنی عقل مانتی نہیں ہے. جیسے کسی نے مثال دی تھی کہ انسان سے چلو پتھر وغیرہ تو بہت دور کی بات ہے کہ پتھر کو خدا مانیں, لیکن جو لوگ عیسیٰ علیہ السلام کو خدا مانتے ہیں یا جو لوگ کسی اور فرشتوں کو مثلا خدا مانتے ہیں یا خدا کا بیٹا مانتے ہیں مثلا, ان کا بھی تذکرہ پہلے کہیں آیا تھا کہ یہ چیز اللہ تعالیٰ کی نظر میں بہت بری ہے, اور اس کو اگر ہم سمجھیں تو ذرا سا غور کریں تو واقعی بہت بری چیز ہے. جیسے کسی نے مثال دی تھی اس کی کہ اس کی مثال ایسی سمجھی جائے کہ کسی انسان کے بارے میں اس کے یہاں بچہ پیدا ہو اور کوئی پوچھے اس کے یہاں کیا پیدا ہوا تو کیا بتاتے ہیں, لڑکا ہوا لڑکی ہوئی. اگر کوئی کہتا ہے کہ اس کے یہاں پیدا ہوا کیا پیدا ہوا, سانپ پیدا ہوا, گالی اس کو یا گالی کہیں گے یا کہیں گے اچھا نہیں ٹھیک ہے یہ کوئی نارمل بات نہیں کر رہا ہے, کوئی کسی کو کچھ اس میں یہاں کوئی غلط چیز ہے. اور ظاہر ہے اگر خدا نخواستہ کسی کے یہاں اگر ایسی کوئی مخلوق پیدا ہو جاتی ہے جو بالکل ہی اس طرح کی ہو, جو جانور کی شکل ہے, انسان اس کو چھپا دیتا ہے, کسی کو بتائے گا نہیں, اتنا بڑا عیب ہے, اتنا بڑا عیب ہے اور ہوتا بھی نہیں. تو جب انسان کے یہاں کوئی اور انسان بھی جاندار ہے اور اس کے یہاں کوئی جاندار پیدا ہوتا ہے, انسان بھی مخلوق ہے اور کوئی اور مخلوق اس کے یہاں پیدا ہو, تو ہم سمجھتے ہیں بہت بڑا عیب ہے. اللہ تعالیٰ جو کہ خالق ہے, اس کے یہاں کوئی مخلوق پیدا ہو, اس کا بچہ پیدا ہو جو کہ مخلوق ہے, یہ اس سے بہت بڑی گالی ہے. انسان کے یہاں انسان پیدا ہو یہ تو ہم سمجھتے ہیں ٹھیک ہے, انسان کے یہاں جانور پیدا ہو ہم سمجھتے ہیں بہت بری چیز ہے, سب سمجھتے ہیں بری چیز ہے. تو اللہ تعالیٰ حالانکہ انسان بھی مخلوق اور وہ جانور بھی مخلوق, اللہ تعالیٰ خالق ہے, خالق کا بیٹا ہو ولیعاذ باللہ اور بیٹا مخلوق ہے, ایسا ہے کہ انسان ہے, اس کو کھانے کا بھی تقاضا ہے, اس کے اندر گندگی بھی ہوتی ہے, اس کو پیشاب پخانے کا بھی تقاضا ہوتا ہے. اللہ تعالیٰ قرآن میں ہی فرماتے ہیں کھانا طعام کھانا کھاتے تھے, عیسیٰ علیہ الصلاۃ والسلام حضرت مریم کے بارے میں اللہ تعالیٰ فرماتے ہیں کھانا قرآن طعام. جب کوئی مخلوق کھانا کھائے, کھانا کھانے کے نتائج تمام چیزیں آ جائیں گی, کھانا ہے تو کھانے کی ضروریات, بھوک لگے گی, اس کو ضرورت حاجت پیش آئے گی, پھر استنجا کا تقاضا ہوگا, اندر گندگی بنے گی, یہ سب چیزیں انسان کے ساتھ خاص ہیں. بہرحال اللہ تعالیٰ فرماتے ہیں واتخذوا من دونہ آلہا, اللہ کو چھوڑ کر انہوں نے دوسروں کو معبود بنایا, ایسوں کو معبود بنایا, لا یخلقون شیئا, جو کوئی چیز پیدا نہیں کر سکتے, کبھی کی نہیں, کبھی کر بھی نہیں سکتے. اللہ تعالیٰ نے چیلنج کیا قرآن کریم میں کہ بلاؤ ان کو, کہو کہ ایک مکھی بنا دیں, کوئی بڑی چیز نہیں, چھوٹی سی چیز مکھی بنا دیں, لن یخلقوا ذبابا ولو اجتمعوا لہ, ایک مکھی سب مل کر بھی مکھی نہیں بنا سکتے, لا یخلقون شیئا, کوئی چیز پیدا نہیں کر سکتے, وہم یخلقون, بلکہ خود ان کو پیدا کیا گیا ہے, ایک چیز جو بہت بڑا نقص ہے. دوسری چیز ولا یملکون لانفسہم ضرا ولا نفعا, اپنے آپ کے لیے وہ اختیار نہیں رکھتے نہ نقصان کا نہ نفع کا. ظاہر ہے اس کا مطلب کیا ہوگا, نقصان کا اختیار ہے, نفع کا نقصان, یعنی نقصان ہٹانے کا, نقصان سے اپنے آپ کو بچانے کا, جس کو دفع ضرر کہتے ہیں, اور نفع نفع کا اختیار نہیں رکھتے نہ نفع حاصل کرنے کا, جس کو جلب منفعت کہتے ہیں, اپنے لیے اختیار نہیں رکھتے نہ نقصان کا, یعنی نقصان سے اپنے آپ کو بچانے کا, کوئی آ کر ان کے منہ پہ تھپڑ لگا دے کچھ نہیں کر سکتے, ایسا ہوتا ہے, بعض لوگ شرارت کرتے ہیں, بت خانے میں چلے جاتے ہیں, کسی بت کو یہ تھپڑ مارا, ادھر مارا, ادھر مارا, لا یملکون لانفسہم, مکھی ان کے منہ پہ آ کر بیٹھ جاتی ہے, کچھ نہیں کر سکتے, لا یملکون لانفسہم ضرا, نقصان سے اپنے آپ کو بچا نہیں سکتے. अपने लिए कोई नफा हासिल कर नहीं सकते। दो बातें, हालांकि इंसान भी थोड़ा बहुत तो अल्लाह ताला ने उसको इख्तियार दिया है कि अपने लिए कुछ नुकसान से अपने आप को बचा ले और कुछ नफ़ा हासिल करने की कोशिश कर ले, और अल्लाह ताला ने इंसान को थोड़ी बहुत तो कुछ सलाहियत दी है कि कर लेता है, अल्लाह की तौफीक से और अल्लाह की मदद से ही सही सही लेकिन कर लेता है। लेकिन ये बुत कुछ भी नहीं कर सकते। तीसरी चीज़, वला यमलिकून मौतं वला हयातं वला नुशूरा, और वो अपने लिए इख्तियार नहीं रखते और न वो इख्तियार रखते हैं, लाइम लिखो ना, और न इख्तियार रखते हैं किसी को मौत देने का, न किसी को ज़िंदा करने का, वला नुशूरा, न मरने के बाद दोबारा ज़िंदा करने का, जब कब्र में चले जाएंगे उसके बाद दोबारा ज़िंदा करना, इनमें से कोई चीज़ उनके पास नहीं है। वैसे तीन चीज़ें हैं लेकिन अगर हम गिने तो मज़ीद चीज़ें हो जाएंगी। कितनी? ला यखलुकून, एक, वहुम युखलकून, दो, ला यमलिकून लिअन्फुसिहिम दर्रन, तीन, वला नफ़अन, चार, और वला यमलिकून मौतन, पाँच, वला हयातन, छः, और वला नुशूरन, सात। सात बातें हो गई लेकिन उसको तीन हिस्सों में कर सकते हैं कि ला यखलुकून शेम यखलकून, एक चीज़ कि वो पैदा किसी चीज़ को नहीं किया, खुद मखलूक हैं, नुकसान नफ़ा का कोई इख्तियार उनके उनको नहीं। तीसरी चीज़, न किसी को मौत दे सकते हैं, न किसी को ज़िंदा कर सकते हैं, न मरने के बाद कब्र में जाने के बाद दोबारा किसी को ज़िंदा करने का उनको इख्तियार और कुव्वत हासिल है। जब ये चीज़ें नहीं हैं किसी में तो वो खुदाई कैसे, खुदाई का दर्जा उसको कैसे मिल गया? जैसे मैं कह रहा था कि दूसरों के बारे में जब इंसान ये सोचता है कि अच्छा पत्थरों को खुदा मान लिया, इसको खुदा मान लिया, आग को खुदा मान लिया, अभी खबरों में आया था कि गालिबन कैलिफोर्निया के इलाके में किसी जगह पर कोई बेहतरीन किस्म का कोई पत्थर था, तराशा हुआ, तो उसको एक जगह रख दिया गया। कभी होता है जैसे बड़े पत्थर रख दिए जाते हैं कि अच्छा पार्किंग वगैरह में गाड़ियाँ उससे आगे ना बढ़ें तो अच्छा, जैसे घास की जगह शुरू होती है वहाँ पत्थर रख दिया गया। बस कुछ अरसे तक तो रहा, हिंदुओं ने देखा कि ख़ास किस्म का कोई पत्थर है, तराशा हुआ है, पता नहीं उनको उसमें क्या चीज़ नज़र आई, उन्होंने उसकी जाकर पूजा शुरू कर दी। एक तमाशा बन गया कि आम पब्लिक जगह है, वहाँ पर गाड़ियों की पार्किंग की जगह है, एक थोड़ी छोटी सी जगह है, वहाँ पत्थर रखा हुआ है और वो जाकर उसकी इबादत कर रहे हैं, उसके ऊपर फूल डाल रहे हैं, उसके इर्द गिर्द गोल घूम रहे हैं, उसको चूम रहे हैं, वहाँ के पत्थर है। तो जाहिर है जब मुसलमान हों या दूसरे गैर मुस्लिम हों, जब ये चीज़ देखते हैं तो हर एक को ताज्जुब होता है कि कितनी अजीब बात है। हमारे लिए एक चीज़ सबक की है कि ऐसी चीज़ देखकर कहीं इंसान अजुब में मुबतला ना हो जाए कि कितने बेवकूफ़ हैं और हम समझदार हैं, वलियाज़ु बिल्लाह। ऐसे मौके पर अपने आप को याद दिलाना है कि हिदायत अल्लाह की तरफ से है, ये अल्लाह का हम पर एहसान है कि हमें हिदायत अता फ़रमाई और सही समझ अता फ़रमाइए। यहदी मैं यशा व युदिल्लु मैं यशा, ये सबक अपने आप को याद दिलाना है। ये तो एक मिसाल है। अब मुसलमानों में कोई शख्स है जो बुराइयों में मुबतला है, समझाओ समझता नहीं है, कोई बच्चा है वालिदैन का नाफरमान है, उन्हें गाली देता है, तकलीफ़ देता है, ऐसे वाक़यात होते हैं। इस तरह के हालात देखकर अपने भाइयों में, अपनी बहनों में किसी को देखें कि वो किसी गलत काम में मुबतला है, तो ये ना सोचें कि इसको इस बात समझ में क्यों नहीं आती, क्यों ऐसे, जैसे आमतौर से होता है, तो वहाँ पर भी अपने आप को याद दिलाने की ज़रूरत है। इंसान कोशिश तो करे लेकिन अपने आप को याद दिलाने की ज़रूरत है कि हिदायत अल्लाह की तरफ से है। यहदी मैं यशा व युदिल्लु मैं यशा, अल्लाह जिसे चाहता है हिदायत देता है, अल्लाह की तरफ से हिदायत किसी के दिल में उतरती है और अल्लाह की तरफ से ही, अल्लाह ताला के इख्तियार से ही होता है जो भी होता है। अपने बारे में इंसान कहीं अजब में, खुशफहमी में मुबतला ना हो जाए कि मैं समझदार हूँ वलियाज़ु बिल्लाह और ये कोई बेवकूफ़ी वाला काम कर रहे हैं। कितनी ऐसी चीज़ें हैं जो हम कर रहे हैं, हमें अंदाज़ा नहीं होता, और ये खुद मुसलमान कहलाने वाले भी इन चीज़ में मुबतला हैं जिसको अल्लाह ताला मुशरिकीन मक्का के बारे में बता रहे हैं। कितने हैं जो बेचारे कब्रों पे जाकर सजदे करते हैं, कितने हैं जो कितने पीरों को, बुज़ुर्गों को पुकार कर, ए फलां मुश्किल कुशा شیئن للہ، پتہ نہیں کیا کیا جملے بیچاروں کو، بعضوں کو پتہ بھی نہیں ہوتا اور اس طرح کے جملے استعمال کر لیتے ہیں۔ شیخ عبد القادر جیلانی کے بارے میں پتہ نہیں کیا کیا دعویٰ کرتے ہیں۔ آج کل محرم کا مہینہ یہ شیعوں کا، اس میں بڑا شور ہوا کرتا ہے عام طور پہ، تو حیات علی کو مشکل کشا ولیعاذ باللہ، مشکل کشا، مشکل دور کرنے والا۔ ایک طرف کہتے ہیں کہ حیات علی رضی اللہ تعالی عنہ، اس میں بھی مختلف گروہ ہیں، یہ ذہن میں رہے کہ شیعوں کے مختلف گروہ ہیں، لیکن ان کی جو اصل کتابیں ہیں، میں تو اس بنیاد پر، ظاہر ہے جو شیعہ اپنے آپ کو کہتا ہے کہ میں شیعہ ہوں، اس کا مطلب ہے کہ جو ان کی اصل کتابیں ہیں، اصول کافی وغیرہ، جو ان کی کتابیں، ان کو ماننے والے۔ جیسے کوئی اپنے آپ کو کہتا ہے کہ میں کرسچن ہوں، نصرانی ہوں، اس کا مطلب ہے بائبل کو مانتا ہے وہ۔ اب وہ اس کو پتہ نہیں کہ اس میں کیا لکھا ہوا ہے، اس کو پتہ ہے جھوٹ بول رہا ہے، وہ اس کا معاملہ ہے، لیکن اگر کوئی کہتا ہے کہ میں نصرانی ہوں، اس کا مطلب ہے کہ وہ بائبل کو مانتا ہے۔ تو عیسائیوں والا عقیدہ، اگر وہ کہتا ہے کہ میں کرسچن ہوں لیکن میں آپ صلی اللہ علیہ وسلم کی نبوت کو مانتا ہوں اور عیسیٰ علیہ الصلوۃ والسلام کو پیغمبر مانتا ہوں، تو پھر اس کا مطلب ہے کرسچن کہنے میں اپنے آپ کو وہ غلط کہہ رہا ہے، یعنی وہ لفظ اپنے لیے غلط استعمال کر رہا ہے۔ اسی طرح جو اپنے آپ کو شیعہ کہتا ہے، اس کا مطلب ہے کہ وہ ان کی جو اصل کتابیں ہیں ان کو مانتا ہے۔ شیعہ کا مطلب ہی ہوا جو ان کی کتابیں ان کو مانتا ہے، وہ کہتا ہے کہ نہیں میں ان کتابوں کو نہیں مانتا، تو اپنے آپ کو شیعہ کہنے میں وہ غلط کر رہا ہے۔ بہرحال ویسے دیکھا جائے تو ان کے مختلف گروہ ہیں، مختلف جماعتیں ہیں۔ ان میں بعض تو وہ ہیں جو اور تھے حضرت علی رضی اللہ عنہ کے دور میں، حضرت علی رضی اللہ عنہ کو کے بارے میں خدائی کا دعویٰ کر دیا، لیکن بہت سے وہ ہیں جو کہتے نہیں خدا تو نہیں، لیکن جبرائیل علیہ الصلوۃ والسلام نے آنے میں غلطی کی، بھیجا گیا تھا حضرت علی کے پاس، وہ چلے گئے آپ صلی اللہ علیہ وسلم کے پاس ولیعاذ باللہ۔ پھر ان میں بھی الگ الگ گروہ، الگ الگ جماعتیں ہیں۔ بہرحال یہ حضرت علی رضی اللہ تعالیٰ عنہ کے مقام کو انبیاء کے مقام سے اونچا قرار دیتے ہیں، یا کم از کم برابر قرار دیتے ہیں، جو کہ ظاہر ہے اسلامی عقیدے کے لحاظ سے غلط ہے۔ اب ایک طرف ان کے بہت سے ہیں جو کہتے ہیں کہ یہ مشکل کشا ہے، دوسروں کی مشکلات دور کرنے والے، ان کو اختیارات، چلو خدا نہیں مانتے تو کم از کم یہ کہ اللہ تعالیٰ کی طرف سے ان کو اختیارات دیے گئے، لیکن وہ کہتے ہیں کہ حضرت ابو بکر، حضرت عمر، حضرت عثمان رضی اللہ عنہم نے ان پر ظلم کیا، غصب کر لی کہ ان کو خلافت نہیں دی، تو مشکل کشا کیسے ہوئے؟ حضرت علی رضی اللہ تعالی عنہ، بہرحال یہ طرح طرح کے ان کے بارے میں، یہ ان کے عقیدے ہیں۔ یہاں پر تو ہم آیتوں کے لحاظ سے چلتے ہیں۔ اللہ تعالیٰ فرماتے ہیں دیکھو، کسی کو بھی مشکل کشا نہ کہو، کسی کو مشکل دور کرنے والا صرف اللہ ہے، اللہ کی ذات ہے، اور ہر رازق اللہ ہے۔ ٹھیک ہے، یعنی انسان کو اللہ تعالیٰ نے سمجھداری دی ہے، اپنی عقل کو استعمال کرے اور آگے بڑھے، لیکن اصل اللہ تعالیٰ کی طرف سے ہے۔ واتخذوا من دونه آلهة لا يخلقون شيئا، انہوں نے اللہ کو چھوڑ کر معبود بنایا، لا يخلقون شيئا وهم يخلقون، ایسے معبود جو خود تو پیدا نہیں کرتے، خود کسی کو پیدا کرتے نہیں، وهم يخلقون، اور وہ لوگ خود پیدا کیے گئے ہیں، مخلوق ہیں، بت ہوں یا فرشتے ہوں یا جن کو بھی وہ مانتے ہوں۔ مختلف گروہ تھے، کوئی کہتا تھا فرشتے اللہ کی بیٹیاں ہیں، کوئی کہتا عیسیٰ علیہ السلام اللہ کے بیٹے ہیں، الگ الگ گروہ۔ ولا یملکون لانفسہم ضرا ولا نفعا ولا یملکون موتا ولا حیاۃ ولا نشورا، یہ تو اس کا تذکرہ ہو چکا۔ آگے یہ تو اللہ تعالیٰ کے بارے میں اور توحید کے سلسلے میں ان کا عقیدہ، اب قرآن کے بارے میں اور آپ صلی اللہ علیہ وسلم کے بارے میں یہ لوگ کیا کہتے ہیں؟ وقال الذین کفروا ان ھذا الا افکن افتراہ واعانہ علیہ قوم آخرون فقد جاؤوا ظلما وزورا۔ اور کفار قرآن کے بارے میں کیا کہتے ہیں؟ اللہ تعالیٰ کے بارے میں تو پیچھے آ گیا، اب قرآن کے بارے میں کیا کہتے ہیں؟ اور کہتے ہیں کہ، اور کفار یہ بھی کہتے ہیں جن لوگوں نے کفر اختیار کیا، الذین کفروا، جنہوں نے کفر اختیار کیا، وہ یہ کہتے ہیں ان ھذا، نہیں ہے یہ قرآن، ھذا یہ قرآن، یہ قرآن نہیں ہے، الا افکن افتراہ، مگر بنایا ہوا جھوٹ، مگر جھوٹ، افک جھوٹ کو کہتے ہیں، بڑا جھوٹ، مگر جھوٹ، افتراہ، جسے اپنی جانب سے انہوں نے گڑ لیا ہے، بنا لیا ہے، بیٹھے بیٹھے بناتے رہتے ہیں، इधर की बात उधर की बात जोड़ दी, कहते हैं मुझ पर वही नाजिल हुई। तो मालूमात कहाँ से आती है? कहते हैं आनहु अलैहि कौमुन आखरून, दूसरे लोग आकर उनकी मदद करते हैं। इधर से कोई मालूमात दे देता है, उधर से मालूमात दे देता है, अरबी में उसको बना लेते हैं, कहते हैं कि वही नाजिल हुई। हालांकि अगर देखा जाए तो ख़ुद अहले मक्का अपने दिल के यकीन के साथ वो जानते थे कि ये कुरान आप सरासम का बनाया हुआ कलाम नहीं है। अगर उसके मजामीन और उसके उलूम को न भी देखें, उसमें जो मालूमात हैं उनको न भी देखें, सिर्फ अल्फाज से भी वो मुकाबला नहीं कर सकते थे कुरान का। अल्लाह ताला इसलिए फरमाते हैं फ़कद, इसलिए कि जब बड़े बड़े उनके उनके तो फसाहत और बलागत के वो तो बड़े माहिर थे, हम तो ज़ाहिर अल्फाज पढ़ लेते हैं, हमें कुरान की इबारत में और हो सकता है कि किसी और अरबी किताब की इबारत में कोई बहुत ज़्यादा फ़र्क नज़र ना आए, ये भी अरबी है वो भी अरबी है, ये भी सही वो भी सही, लेकिन वो लोग तो माहिर फ़न थे, उनके तो इसी ज़ुबान में आपस में अशार में और इन चीज़ों में मुकाबले हुआ करते थे। कौन किस अंदाज से फसाहत के साथ कलाम करता है उससे मुकाबला होता था, खतीबों के आपस में मुकाबले हुआ करते थे फसाहत और बलागत में, मानी के नहीं इतना ज़्यादा गौर नहीं करते थे कि उसके मानी क्या हैं, लेकिन ज़ाहिर है फिर भी मानी का एक असर तो होता है। अब ये कहते थे कि कुरान क्या है, झूठ है, बनाया किसने? आप सल्लल्लाहु अलैहि वसल्लम ने। उलूम कहाँ से आए, मालूमात कहाँ से आई, दूसरे लोग आकर मदद कर देते हैं, लेकिन कौन मदद करेगा? मक्का मुकर्रमा में अहले किताब कोई था ही नहीं, किताब का इल्म रखने वाला कोई था नहीं, आने जाने का सिलसिला आम था नहीं, कहाँ से ये उलूम उनके पास आएंगे? सवाल कर रहे हैं अहले मक्का, किसके बारे में सवाल किया? ओ पुराने ज़माने के किसी पैगंबर का वाक़या, या असहाब कहफ का वाक़या, या ज़ुल्क़रनैन का वाक़या, कहाँ से लाएंगे? मक्का मुकर्रमा में ये ख़ुद तो किताब पढ़ते नहीं, उम्मी है, सब जानते हैं, मक्का मुकर्रमा में कोई ऐसा है नहीं जो जानता हो। अल्लाह का करना यह हुआ कि वरक़ा बिन नौफल जो किताबों के आलिम थे, अल्लाह ताला का करना ऐसा हुआ कि शुरू वही के दौर में वो तो इंतकाल कर चुके हैं, ताकि कोई कह ना सके कि उनसे जाकर सीखते हैं, बस सिलसिला ही ख़त्म कर दिया गलत फहमी का, कि गलत फहमी हो ही नहीं सकती, इसलिए कि ख़ुद तो पढ़ते नहीं, जो जानते थे वो है नहीं अब मक्का में, उनका इंतकाल हो चुका और वो इन पर ईमान लाकर मुसलमान वो इंतकाल कर गए। वरक़ा बिन नौफल इस्लाम कबूल किया, आप सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाए और फिर इंतकाल कर गए, वहाँ से अब सीखने का सिलसिला तो ख़त्म हो गया। अल्लाह ताला इसीलिए फरमाते हैं कि फ़कद जाउ ज़ुल्मं वज़ूरा, इन्होंने जो ये बात कही है ये बात बड़े ज़ुल्म वाली और झूठी बात है। एक तो होता है कि इंसान झूठ बोलता है, एक है कि पता है कि गलत है और इतनी गलत है कि हम उसको दिल हमारा कह रहा है कि हम झूठ बोल रहे हैं, लेकिन फिर भी वो कहेंगे, इसलिए कि उनको आप सरासम का इनकार करना था, मकसद आप सरासम का इनकार था। ये चीज़ अपने बारे में हम गौर करें, क्या कभी ऐसा होता है? हम जानते हैं कि किसी के अंदर ये खूबी और कमाल है, लेकिन वो हमारा उसके साथ हमारे उसके साथ जोड़ नहीं है, तो हमारा उसके साथ जोड़ नहीं है इसलिए हम उसके उस कमाल को नहीं मानेंगे, उसका इंकार करेंगे, नहीं 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 वो उसमें ये सलाहियत नहीं, हालांकि हमारा दिल कह रहा है कि नहीं नहीं उसमें ये सलाहियत है। जिसमें जो खूबी है वो तो माननी होगी या इंसान खामोश रहे, इंकार नहीं कर सकते। तो आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये लोग जानते थे कि जो मालूमात आ रही हैं वो भी आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ से लाई हुई मालूमात, वो वही ही हैं और कोई ज़रिया नहीं उनके पास ये बातें मालूम करने का। इम्तिहान लिया, मुख्तलिफ सवालात किए, जवाबात आए, अहले किताब से जाकर पूछा मक्का वालों ने, उन्होंने कहा हाँ हमारी किताब में लिखा है, लेकिन इन्होंने जो बताया वो उससे ज़ायद बताया जो हमारी किताबों में लिखा हुआ है, वो कहाँ से आया? वो जानते थे कि बिल्कुल सच्चे हैं मालूमात के लिहाज से, और कलाम का अंदाज़ बड़े बड़े उनके शुआरा ने मुकाबले के लिए आगे बढ़ने की कोशिश की, आखिर में वो इस नतीजे पर पहुँचे वल्लाही मा हादा कौलुल बशर, अल्लाह की कसम यह इंसान का कलाम नहीं हो सकता, इंसान का कलाम नहीं है ये, मान लिया लेकिन ज़ुबान से नहीं कहते थे। इसी को अल्लाह ताला फरमाते हैं फ़कद जाउ ज़ुल्मं वज़ूरा। आगे वक़ालू असातीरुल अव्वलीन, तो गया कि आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में क्या कहा, کہ یہ جھوٹی باتیں بناتے ہیں، ادھر ادھر سے معلومات لیتے ہیں اور اللہ تعالیٰ کی طرف جھوٹ منسوب کر کے کہتے ہیں کہ وہی ہے. تو قرآن کے بارے میں کہا جھوٹ ہے، آپ صلی اللہ علیہ وسلم کے بارے میں کہا کہ یہ جھوٹے ہیں، ولیعاذ باللہ. وقالوا اساطیر الاولین اکتتبہا فہی تملیٰ علیہ بکرۃ و اصیلہ، اور بعض اہل مکہ یہ کہتے ہیں کہ اگلے لوگوں کی کہانیاں ہیں. اساطیر اسطورت ان کی جمع، کہانیاں، بے بنیاد باتیں، بے سند باتیں، ادھر سے ادھر سے جو باتیں پہنچتی ہیں. جیسے مشہور ہے کہ جیسے شریعت کے بعض بہت سے احکام جو شریعت کے اصل احکام ہیں وہ تو کتابوں میں لکھے ہوئے ہیں. میں صرف مثال دے رہا ہوں، کوئی کسی کی مذمت یا برائی نہیں کر رہا ہوں، صرف ایک مثال دے رہا ہوں. شریعت کے احکام تو کتابوں میں لکھے ہیں، ہماری کتابیں معروف ہیں، فقہ کی کتابیں ہیں، مسائل کی کتابیں ہیں، لیکن خوشی اور غمی کے موقع کے، خاص طور پہ خوشی کے موقع کے جو احکام ہیں وہ عورتوں میں سینہ در سینہ منتقل ہوتی چلی آتی ہیں، وہ کتابوں میں کہیں لکھی ہوئی نہیں ملتی. یہ پہلے لوگوں کی بے سند باتیں کہ اچھا شادی سے پہلے یہ منگنی کے وقت یہ ہونا چاہیے، اس وقت انگوٹھی ہونی چاہیے، اگر انگوٹھی نہیں ہوئی تو منگنی نہیں ہوئی، پہنانے والا کون ہونا چاہیے، پھر شادی سے پہلے ایک دن یہ ہوگا، دوسرے دن یہ ہوگا، تیسرے دن یہ ہوگا، کہیں کتابوں میں نہیں ملتا. یہ کہاں سے آیا؟ پہلے لوگوں سے. ہم لوگوں نے کہاں سے سیکھا ہے؟ ہمارا چونکہ ہندوستان پاکستان سے تعلق رہا، اور اصل تو وہ ان سے پہلے وہاں ہندوؤں کا زیادہ کچھ عرصے تک زور رہا، اور ہندوؤں کا زور نہ بھی رہا ہو تو ان کے ساتھ مسلمانوں کا اختلاط تو کافی رہا، وہاں سے ہم بہت سی چیزیں سیکھتے ہوئے آئے ہیں، اور اتنا دیکھا بچپن سے کہ بس ایک ذہن ہمارے اس کے عادی ہو چکے ہیں. اب اگر کوئی کہتا ہے کہ یہ غلط ہے تو انسان کا ذہن چونکہ پہلے سے بچپن سے ایک چیز دیکھا ہوا ہوتا ہے تو ماننے کے لیے تیار نہیں ہوتا کہ یہ غلط کیسے ہو سکتا ہے. یہ کہتے تھے قرآن کیا ہے، اہل مکہ قرآن کے بارے میں کہتے تھے اساطیر الاولین، اگلے لوگوں کی ادھر ادھر کی باتیں ہیں کہ مریں گے، مرنے کے بعد دوبارہ زندہ ہوں گے، آخرت میں جنت دوزخ ہوگی، یہ پہلے لوگوں کی بنائی ہوئی باتیں ہیں. اکتتبہا، جس کو انہوں نے لکھوا لیا ہے عربی میں. اب عربی میں یہ بول دیتے ہیں، لکھنے والے لکھ دیتے ہیں، اور یہ باتیں کہاں سے آئی ہیں؟ پہلے لوگوں کی بے بنیاد باتیں، بے سند باتیں ہیں، اور جب وہ لکھوا دیتے ہیں تو اب یاد بھی تو کرنا ہے نا، تاکہ پتہ چلے کہ مجھ پر وحی نازل ہوئی ہے. فیتم لا علیہ بکرتم واسیلہ، اور یہی جو وہ خود بنا کر لکھواتے ہیں یہی تم لا علیہ ان کے سامنے پڑھے جاتے ہیں، یہی مضامین ان کے سامنے پڑھے جاتے ہیں صبح و شام، ولیعاذ باللہ. آپ صلی اللہ علیہ وسلم جو پاکیزہ کلام ان کے سامنے بیان فرماتے تھے، جس کا معنی کے لحاظ سے ان کے پاس کوئی جواب نہیں تھا، الفاظ کے لحاظ سے کوئی جواب نہیں تھا، کہتے تھے کہ یہ اگلے لوگوں کی، گزشتہ لوگوں کی بے سند اور بے بنیاد باتیں ہیں، یہ ان کو عربی میں لکھوا لیتے ہیں، لوگ ان کے ساتھی جو ہیں ان کے سامنے پڑھ پڑھ کر سناتے رہتے ہیں تاکہ یہ کہیں کہ اچھا یہ قرآن ہے اور اس کو یاد کرتے ہیں. آپ ان سے کہہ دیجئے قل انزلہ الذی یعلم السر فی السماوات والارض انہ کان غفور الرحیم، آپ کہہ دیجئے کہ اس قرآن کو، یہ کلام، پاکیزہ کلام، اسے اتارا ہے اس اللہ نے جو یعلم السر فی السماوات والارض، جو آسمان و زمین کی غیب کی باتیں، چھپی ہوئی باتیں، پوشیدہ باتوں کو جانتا ہے. تبھی تو پیچھے بتایا نا کہ اندر اندر یہ لوگ کیا باتیں کرتے ہیں. اب سراسم کو کہاں سے معلوم ہوا کہ یہ لوگ یہ بھی کہتے ہیں، یہ لوگ یہ بھی کہتے ہیں؟ بعض باتیں علی الاعلان ہوتی تھی، بعض چیزیں ان کی مشورے میں اندر اندر ہوتی تھیں، قرآن اعلان کر دیتا تھا کہ انہوں نے اس طرح کہا ہے. قل انزلہ الذی یعلم السر فی السماوات والارض، اس قرآن کو تو اس اللہ نے، یہ قرآن، یہ کلام اس اللہ کا کلام ہے، اس نے اتارا ہے، جو آسمان و زمین کی پوشیدہ باتیں بھی جانتا ہے. انہ کان غفور الرحیم، بلا شبہ یہ اللہ بخشنے والا، رحم کرنے والا ہے. سوال یہ ہے، بات تو واضح ہو گئی، سوال یہ ہے کہ انہ کان غفور الرحیم کا یہاں کیا تعلق؟ ایک ہوتا ہے نا کہ ہر صفت کا کوئی خاص جوڑ ہوتا ہے پیچھے سے. پیچھے بات چل رہی ہے کہ یہ قرآن کے بارے میں اس طرح کہتے ہیں اور آپ صلی اللہ علیہ وسلم کو جھوٹا کہتے ہیں ولیعاذ باللہ، تو اللہ تعالیٰ اس کے جواب میں فرماتے ہیں کہ نہیں نہیں یہ تو اللہ کا نازل کیا ہوا کلام ہے. تو پھر اس کا آگے ہوتا، مثلا میں اپنے لحاظ سے بتا رہا ہوں کہ اگر یہاں آگے ایسی صفت ہوتی کہ اللہ تعالیٰ وہ غیب کی باتوں کو بھی جاننے والا ہے، عالم الغیب و شہادہ ہے، وہ قادر مطلق، ایسی کوئی بات ہوتی، اللہ تعالیٰ نے فرمایا انہ کان غفور الرحیم، हर जगह जब कोई सिफत आती है तो कोई ख़ास उसका मकसद होता है। यहाँ पर इसका मकसद जो मुफस्सरीन ने लिखा है बड़ा अच्छा है, बेहतरीन है इस मौके के लिहाज से, कि मुशरिकीन मक्का की तरफ से क़ुरान के बारे में कहा गया कि ये झूठ, आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में कहा गया ये झूठे, कुरान करीम की तकज़ीब, अल्लाह का इनकार। इन सब के बावजूद एक सवाल जहन में आता है कि या अल्लाह, फिर जब इतने गलत हैं और इतने झूठे हैं और आप खुद फरमाते हैं तो इनको अज़ाब क्यों नहीं होता? उसका जवाब है, इन्नहु काना गफूरर रहीमा, अल्लाह ताला तो बहुत ज़्यादा बख्शने वाला रहम करने वाला है, इसलिए भी उन पर अज़ाब नहीं आ रहा। अल्लाह ताला की तरफ से ढील दी जाती है। कोई गलत काम करता है, हो सकता है कि अच्छा अभी तक पूरी तरह बात समझ में नहीं आई, दोबारा उनको नसीहत कर दो। दूसरी मर्तबा नसीहत की, हो सकता है अच्छा अभी तक दिल में बात नहीं उतरी, क्योंकि बचपन से एक बात सुनते आए थे ना, तो नई नई बात पहली मर्तबा सुनते हैं जहन में, हालांकि इत्माम हुज्जत हो चुका है, अभी अगर मरेंगे तो दोजख में जाएंगे, लेकिन हो सकता है कि इनकी उम्र का कुछ हिस्सा बाकी हो सकता है कि आइंदा कोई उनको नसीहत करे और बात मान जाए। 100 साल की उम्र में बसा औकात होता है कि हमेशा कुफर पर रहे, 100 साल की उम्र में जाके इस्लाम में दाखिल हुए, इंतकाल हुआ और जन्नत में पहुंच गए। इन्नहु काना गफूरर रहीमा। गौर करने की बात है कि वो लोग जो कुरान को हमेशा झुठलाते रहे, तरह तरह के बोहतान बांधते रहे, आप सल्लल्लाहु अलैहि वसल्लम पर इल्ज़ाम लगाते रहे, आप सल्लल्लाहु अलैहि वसल्लम को मक्का मुकर्रमा से निकलने पर मजबूर किया, कत्ल करने की कोशिश करते रहे, तरह तरह की ईज़ाएँ बाद में मदीना जाने के बाद भी पहुँचाते रहे, खुद फौजें लेकर हमला करने के लिए मदीना मुनव्वरा के पास आ गए, बदर के मौके पर, उहद के मौके पर, अहज़ाब के मौके पर आकर हमला किया और कोशिशें कीं, अल्लाह ताला इन्नहु काना गफूरर रहीम, अल्लाह की शान यही लोग रज़ी अल्लाह ताला अन्हुम कहलाते हैं। जन्नत के उस मकाम पर, विलायत के उस मकाम पर पहुँचे जहाँ तक कोई बुज़ुर्ग नहीं पहुँच सकता। ये क्या है, इन्नहु काना गफूरर रहीम, कलमा पढ़ा, गुज़िश्ता सब गुनाह बख्श दिए और रहीमन रहमत से अल्लाह ताला ने उनका मकाम कहाँ से कहाँ पहुँचा दिया। अबू जहल का बेटा है, हमेशा मुखालिफ रहा, इकरीमा बिन अबी जहल, फतह मक्का का मौका आता है, जान बचाने के लिए कहीं और निकल जाते हैं, जिद्दा के साहिल पर गए, मैं तो जाता हूँ, मुझे तो इनकी मातहती भी कबूल नहीं करनी और इस्लाम में दाखिल होना नहीं, मातहती कबूल करनी नहीं, हमेशा मुखालफत करता रहा तो मेरे लिए तो कत्ल है, मैं तो भागता हूँ यहाँ से। जिद्दा के साहिल पर पहुँचे और वहाँ जाकर कश्ती में सवार होकर चलने लगे, तूफ़ान आया, कश्ती डूबने के करीब हो गई, अल्लाह ताला से दुआ की कि या अल्लाह, अगर तूने इसमें से इससे मुझे निजात दे दी तो मैं यहाँ से निकल कर जाऊँगा, अगर उनका मजहब हक है तो तू मुझे निजात दे दे, मैं यहाँ से इस कश्ती से निकल कर जैसे ही निजात पाऊँगा जाकर हाजिर होकर इस्लाम में दाखिल हो जाऊँगा। अल्लाह ताला का करना हुआ, तूफ़ान रुक गया, हवा रुक गई, कश्ती दोबारा साहिल पर आई, आप सासिम की खिदमत में हाजिर हुए और इस्लाम में दाखिल हो गए। इन्नहु काना गफूर रहीम, हम इसकी मिसालों में हम नहीं जा सकते, बेशुमार मिसालें, यानी ऐसी कि वाकई हम गिन नहीं सकते। इन्नहु काना गफूर रहीम, ये क्या अल्लाह की शान है। हम खुद अपने आमाल के देखें कि अल्लाह ताला के हम पर कितने बेशुमार इनामात हैं, हमें एहसास भी नहीं होता कि हम कितनी अल्लाह ताला की नेमतों की नाकदरिया करते हैं, लेकिन अल्लाह ताला की तरफ से वही इनामात, वही राहत, वही सेहत तंदुरुस्ती, न घर में कोई बेचैनी, न घर में कोई परेशानी, वही इनामात अल्लाह के चलते रहते हैं, न रोज़ी में कमी, कोई तकलीफ़ नहीं। क्यों? इन्नहु काना गफूरर रहीम, ये दुनिया सज़ा की जगह नहीं है, अल्लाह ताला तो दुनिया में ढील देता है, कोई बात नहीं, हो सकता है तौबा कर लें, एक दिन में तौबा नहीं किया, अच्छा शायद एक हफ़्ते में कर लेगा, शायद एक महीने में कर लेगा, चलो मरने से पहले शायद कर लेगा। इन्नहु काना गफूरर रहीम। बहरहाल मैं तो ये बता रहा था कि इस लफ्ज़ का यहाँ पर, गफूरर रहीम की सिफत का यहाँ पर क्या जोड़ है। आगे आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में जो मजीद इश्कालात वो करते थे वो क्या, वक़ालू मा लिहादा अर्रसूल यकुलु अत्तआम व यमशी फिल अस्वाक। एक और इश्काल, कहते हैं कि अगर ये पैगंबर हैं तो मा लिहादर रसूल, माँ क्या हो गया लिहादर रसूल, इस रसूल को ماں لہذا الرسول، اس پیغمبر کو کیا ہو گیا، اپنے آپ کو کہتا ہے میں پیغمبر ہوں؟ تو اگر وہ پیغمبر ہے، اللہ نے ان کو اتنا اونچا مقام اگر دیا ہے، تو پھر ان کو کیا ہو گیا ہے؟ یأکل الطعام، کہ کھانا بھی کھاتے ہیں، یہ شخص تو کھانا بھی کھاتا ہے، اگر اللہ کا پیغمبر ہوتا تو اس کو کھانا کھانے کی ضرورت ہی نہیں ہونی چاہیے تھی، فرشتہ ہوتا بغیر کھائے پیے اللہ تعالیٰ کی طرف سے اس کا پیٹ بھر جاتا، کھانا بھی کھاتا ہے، وہ یمشی فی الاسواق، بازاروں میں چلتا ہے، یعنی گویا دوسرے الفاظ میں وہ یہ کہتے ہیں کہ ان کو تو فرشتہ ہونا چاہیے تھا، اور اگر اللہ تعالیٰ فرماتے ہیں نا دوسری جگہ قرآن میں، اگر فرشتہ ہوتا تو کہتے ہیں نہیں یہ تو فرشتہ ہے، یہ تو ہماری طرح ہے نہیں، فرشتہ ہوتا تو یا تو نظر نہیں آتا اس کی اصل شکل میں، اور انسانی شکل میں آتا تو کہتے ہیں انسان ہے، یہ تو ہر چیز میں بس کچھ نہ کچھ نکالیں گے، ان کو نہیں ماننا تو نہیں مانیں گے، اچھا چلو وہ کہتے ہیں انسان بھی اگر ہے تو چلو تھوڑا سا کچھ اونچے درجے کا انسان ہوتا دنیاوی لحاظ سے، ماں لہذا الرسول، اس رسول کو کیا ہو گیا، یأکل الطعام، کہ کھانا بھی کھاتا ہے، لوگ کہتے ہیں اچھا یہ بزرگ ہیں تو پھر بزرگ ہیں تو پھر اچھے اچھے کھانے کیوں کھاتے ہیں، ان کو تو کھانا معمولی سا بس چند لقمے کھا لیا اور کافی ہو، بزرگی کا معیار ٹھیک ہے زیادہ کھانا کوئی اچھی بات نہیں ہے، وہ بات تو صحیح ہے، لیکن بزرگی کا معیار شریعت کی اتباع اور سنت کی اتباع ہے، جو جتنا شریعت کے اور سنت کے موافق ہوگا وہ بزرگی کا معیار ہے، یہی ہے، لیکن جیسے میں نے بتایا تھا ہمارا ایک تصور ہوتا ہے، ایک ذہن ہوتا ہے کہ بزرگ ہونے کے لیے، اللہ والا ہونے کے لیے ایک خاص معیار ہوتا ہے کہ اس کی شکل ایسی ہو، اس کا حلیہ ایسا ہو، اس کا وقار رعب ایسا ہو، اور اب تو لوگوں نے اس طرح کی سوچوں کی وجہ سے ان ملکوں میں پھر بھی شاید کچھ زیادہ، یعنی لوگ اپنی سمجھداری کو شاید استعمال بھی کر لیتے ہیں، بہت سے بیچارے جو ان پڑھ علاقے ہوتے ہیں وہاں پر تو عجیب ہی حالات ہوتے ہیں، شریعت سے بیچاروں کو شریعت اور ان چیزوں کا تو علم ہوتا نہیں، جو کوئی کمال دکھا دے وہ بڑا اللہ والا، بلکہ اس کو خدائی کے درجے تک بھی بیچاروں کو پہنچا دیتے ہیں، تو اس لیے لوگ ایسی حرکتیں بھی کرتے ہیں، ایسے اعمال کرتے ہیں، ایسے عملیات کرتے ہیں کہ اچھا ہاتھ میں ہاتھ ملایا تو سامنے والا کانپنے لگا، او اچھا یہ بہت بڑا بزرگ ہے، بہت بڑا بزرگ ہے کہ اس کو ہاتھ میں ہاتھ دیتے ہیں تو پھر کانپنے لگتا ہے انسان، تو کون سا کمال ہو گیا، سانپ کے منہ میں ہاتھ دے دیں انسان کانپنے لگے گا، تو سانپ کو بھی بزرگ مان لیں گے، اللہ والا مان لیں گے، بہرحال یہ عجیب عجیب چیزیں جو انسانوں نے اپنے طور سے بنا رکھی ہیں، اللہ تعالیٰ اس کو اللہ تعالیٰ ہمارے ذہنوں کو صاف کر رہا ہے کہ بزرگی کا معیار یہ نہیں ہے، خود اہل مکہ نے آپ صلی اللہ علیہ وسلم پر اشکال کیا تھا، اس رسول کو کیا ہو گیا، یأکل الطعام، کھانا کھاتا ہے، یمشی فی الاسواق، بازاروں میں چلتا ہے، ہم کہتے ہیں یہ تو کمال ہے، ایک بات ذہن میں رہے، ہو سکتا ہے بعضوں کے ذہن میں یہ سوال پیدا ہوگا، اسے میں واضح کرتا ہوں کہ یأکل الطعام و یمشی فی الاسواق، ہم دیکھتے ہیں ہمارے بزرگوں کے اکابر کے واقعات ہم دیکھتے ہیں، اسلاف کے واقعات دیکھتے ہیں کہ وہ بڑے بڑے مجاہدے کیا کرتے تھے، کھانے میں بہت کمی، بازار وغیرہ تو جانا ہی نہیں ہوتا تھا، اعتکاف میں بیٹھنا اور چلا کاٹنا، مجاہدے کرنا، ایک تو اشکال یہ ہوتا ہے کہ اچھا اگر یہ عام بزرگ اور اللہ والے جب اس طرح کرتے تھے تو پھر پیغمبر تو اس سے آگے ہونا چاہیے، ہمارے ذہن میں تصور ہوتا ہے، ایک ہوتا ہے انسان عام شخص، جیسے عام شخص ہوتا ہے ہماری طرح، ٹھیک ہے کھانا بھی کھاتا ہے، بازاروں میں جاتا ہے جو ضروریات ہیں ضروریات کے لحاظ سے، اور جس وقت بازار میں گیا ہے غفلت میں ہے، کھانا کھا رہا ہے غفلت میں ہے، اللہ تعالیٰ سے غافل ہے، ایک شخص وہ ہے جو ذرا محنت اور مجاہدہ کر کے اللہ کی یاد دل میں پیدا کر لیتا ہے، تو اس وقت جو درمیان کا جو وقت ہے، اس وقت اس کو جب محنت کر رہا ہے مجاہدہ کر رہا ہے، اس وقت اس کو ذرا یکسوئی کی ضرورت ہوتی ہے، قرآن نے بھی کہا وتبتل الیہ تبتیلا، یکسوئی کی ضرورت، تنہائی، اور خود آپ صلی اللہ علیہ وسلم ایک طویل عرصے تک اس سے گزرے ہیں، وہی کب نازل ہوئی غارہ حرا میں، ایک ایک عرصہ وہاں گزارتے تھے، طویل وقت وہاں گزارا کرتے تھے، کئی کئی دن گزارتے تھے، وہ دور آپ صلی اللہ علیہ وسلم نے گزارا ہے اور بہت طویل وقت گزارا ہے اس میں، اس کے بعد جب انسان اس مجاہدے کے دور سے گزرتا ہے، پھر ایک وقت آتا ہے کہ اب وہ کھانا بھی کھا رہا ہے لیکن اس کا کھانا عبادت ہے، اب وہ بازاروں میں بھی چل رہا ہے، بازار میں چلنا اس کا عبادت ہے۔ صحیح صحاح ستہ کی روایت ہے، ابو داؤد شریف وغیرہ میں بھی روایت موجود ہے، آپ صلی اللہ علیہ وسلم بازار میں تشریف لے گئے۔ مدینہ منورہ کی بات ہے، مکہ کا دور گزر چکا ہے، مدینہ منورہ میں آپ صلی اللہ علیہ وسلم بازار میں تشریف لے گئے، لے جاتے تھے بعد میں بھی، چاہے خریدنا مقصود ہو یا نہ ہو بازار میں تشریف لے جاتے تھے۔ شریعت کے احکام کیسے واضح ہوں گے؟ پیغمبر کو انسان، اللہ تعالیٰ نے نبی کو انسان اسی لیے تو بنایا کہ وہ انسانوں کے معاملات میں حصہ لے اور پھر ان کو بتائے کہ دیکھو یہ ایسا ہونا چاہیے، ایسا ہونا چاہیے۔ بازار تشریف لے گئے، ایک شخص کھانا بیچ رہا تھا، غلہ بیچ رہا تھا، اس سے پوچھا کس طرح بیچتے ہو، بتایا اس طرح، اس حساب سے بیچتا ہوں۔ حضور اقدس صلی اللہ علیہ وسلم پر کوئی وحی نازل ہوئی، آپ صلی اللہ علیہ وسلم نے اپنا ہاتھ اس میں ڈالا، جیسے چاول یا گیہوں، چاول تو ہوتے نہیں تھے اس وقت، گیہوں یا جو زیادہ تر ہوا کرتے تھے، جو ہوں گے بظاہر، بہرحال کوئی غلہ تھا، ہاتھ ڈالا تو اندر گیلا تھا، اور یہ چیز جب گیلی ہو جاتی ہے، تر ہو جاتی ہے تو جلدی خراب ہو جائے گی، سڑ جائے گی۔ آپ صلی اللہ علیہ وسلم نے دیکھا اندر سے گیلا ہے تو تر ہے، تو پوچھا کہ یہ کیا؟ تو بیچنے والا بیچارے معذرت کرنے لگے کہ بارش ہو گئی تھی تو وہ رطوبت آ گئی اور تر ہو گیا تھا۔ تو فرمایا، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر تر ہو گیا تھا تو وہ تر والا حصہ اور گیلا حصہ اوپر رکھتے، دیکھنے والے اوپر سے دیکھیں گے کہ عمدہ ہے اور خشک ہے، خریدیں گے اور اندر سے گیلا ہوگا، گھر پہنچیں گے تو پتہ چلے گا اچھا تو خراب ہو گیا ہے، یہ دھوکہ ہوگا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا من غشنا فلیس منا، من غش فلیس منا، جو ہمیں دھوکہ دے وہ ہم مسلمانوں میں شامل ہی نہیں ہیں، اپنے آپ کو مسلمان کہنے کا حق نہیں ہے جو دھوکہ دے۔ یہ بازاروں میں جانا بھی یہ ایک ہمارے لحاظ سے شریعت کی تکمیل کا ایک حصہ ہے۔ ہمارے فقہا میں، حالانکہ یہ وہ حضرات تھے جن کے کتابوں اور علمی ذوق اتنا زیادہ، امام محمد رحمۃ اللہ علیہ بازاروں میں جایا کرتے تھے، کیوں جاتے تھے؟ جاتے تھے تاکہ دیکھیں کہ تاجر کس طرح معاملہ کرتے ہیں، تاجروں کا بات کرنے کا انداز، یعنی کس طرح خرید و فروخت، کیا معاملات ہوتے ہیں، ان سے کہ انسان معاملات کو سمجھتا اس وقت ہے جبکہ ان کے ذرا سا ان کے ساتھ واسطہ پڑے۔ جن لوگوں کو کبھی شیئرز سے واسطہ نہیں پڑا، وہ شیئرز کی صرف کتابوں سے پوری طرح بات سمجھ میں نہیں آتی، واسطہ پڑتا ہے تو بات سمجھ میں آتی ہے۔ جن کا جتنا تعلق ہوتا ہے مختلف معاملات سے، وہ ان باتوں کو زیادہ پہچانتے ہیں، اصطلاحات کو زیادہ پہچانتے ہیں، تو مسائل زیادہ اچھی طرح پہچان سکتے ہیں۔ خیر، ہمارے لحاظ سے تو یہ شریعت کی تکمیل تھی کہ آپ صلی اللہ علیہ وسلم ہر چیز میں، کھانے میں ساتھ ہیں تو کھانے کے آداب بھی سکھا دیے، بازار میں ساتھ ہیں وہاں کے احکام سکھا دیے۔ ما لہذا الرسول یأکل الطعام ویمشی فی الاسواق، اچھا ٹھیک ہے چلو، کہتے ہیں کہ اگر خود فرشتے نہیں ہیں تو کم از کم اتنا تو ہوتا، لولا انزل الیہ ملک فیکون معہ نذیرا، ان کے ساتھ کوئی فرشتہ کیوں نہیں اتارا گیا کہ وہ فرشتہ بھی ان کے ساتھ ڈرانے والا بنتا۔ خود فرشتے ہونا اصل تھا، چلو خود فرشتے نہیں تھے تو کم از کم ان کے ساتھ فرشتہ ہوتا، ان کو کیا پتا کہ ہر انسان کے ساتھ ایک فرشتہ ہے۔ خود ان کے ساتھ، ہر انسان کے ساتھ، حدیث میں آتا ہے کہ ہر بچے کے ساتھ، ہر انسان کے ساتھ ایک فرشتہ، ایک جن، ایک شیطان ہوتا ہے۔ شیطان برائی کی طرف ترغیب دیتا ہے، برائی کی ترغیب دیتا ہے، فرشتہ نیکی کی ترغیب دیتا ہے۔ کرامن کاتبین، اس کے علاوہ لکھنے والے فرشتے بھی ہوتے ہیں، اب لکھنے والے فرشتے بھی ہیں تو ان کے فرشتے تو ہر ایک کے ساتھ ہیں، اس کے اعمال لکھ رہے ہیں۔ یہ کہتے ہیں کہ فرشتہ کیوں نہیں اتارا گیا پیغمبر کے ساتھ، اتارا گیا ہے لیکن فرشتہ اس لیے تمہیں نظر نہیں آتا۔ لولا انزل الیہ ملک فیکون معہ نذیرا، ان کے ساتھ کوئی فرشتہ کیوں نہیں اتارا گیا کہ وہ بھی ساتھ میں ڈرانے والا ہو۔ تو پہلا درجہ وہ کیا تھا ان کے لحاظ سے، ان کے ذہنوں میں، کہ خود یہ فرشتہ ہوتا، آپ صلی اللہ علیہ وسلم فرشتہ ہوتے، انسان کیسے پیغمبر ہو گیا، انسان کیسے پیغمبر ہو گیا؟ اگر چلو ٹھیک ہے انسان پیغمبر بن بھی گیا تو فرشتہ مستقل ان کے ساتھ ہونا چاہیے تھا، چلو مان لو وہ بھی نہیں ہے، تو تیسرا درجہ، او یلقا الیہ کنز او تکون له جنۃ یأکل منہا، یا چلو اگر وہ بھی درجہ نہیں ملا ان کو کہ فرشتہ ان کے ساتھ ہے، تو کم از کم اوپر سے اللہ کی طرف سے، آسمان سے کوئی خزانہ ان پر اتار دیا جاتا، ये होता है ना, दुनिया वाले दुनियावी नज़र से देखते हैं। ऐसा आदमी हो, बैठे बैठे उसको खाना मिल रहा है, पीना मिल रहा है, मालदार है, तो उसको समझते हैं कि इसकी हैसियत है, ये ऐसा शख्स है जिसकी बात मानी जाए। इत्तिबाए शरीयत और शरीयत की इत्तिबा उनके यहाँ क्या चीज़ है? असल तो ये कि दुनिया में उसको क्या क्या मकाम हासिल है। और युल्का इलैहि कंज़ुन, या उस पर आसमान से गैब से कोई ख़जाना उतार दिया जाता, अव तकूनु लहू जन्नतुन यकुलु मिन्हा, या उसके पास कोई बाग होता, जिससे वो खाता, कुछ तो होता। ये बेचारे, यही हमारे गरीब आदमी हैं, हमारे दूसरे सरदार, मक्का के सरदार और कुरैश के सरदार, वो उससे बड़े मालदार हैं, इनके पास तो कुछ भी नहीं है। अल्लाह ताला ने सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम को ऐसा ही बनाया कि शुरू से यतीम ही थे। लोग देख लें कि अच्छा देखो, ये दुनियावी शोहरत, दुनियावी एज़ाज़, दुनिया में बड़ा ख़ानदान, ख़ानदानी लिहाज से बड़ा ख़ानदान था, लेकिन यतीम, अहले मक्का में कोई उनकी कोई ख़ास हैसियत नहीं समझी जाती थी। चचा ने परवरिश की, दादा ने परवरिश की, फिर चचा ने परवरिश की, चचा भी वो अबू तालिब जिनके पास अहलो अयाल थे, ख़ुद साहिब अयाल थे, तो उनके पास अपना गुजारा ही मुश्किल से होता था। आप सल्लल्लाहु अलैहि वसल्लम भी बकरियां चरा कर कुछ पैसे जमा कर लेते थे और उनका घर चलता था। ये गुर्बत बचपन से देखी, वालिद को देखा नहीं, माँ का साया 6 साल की उम्र में अल्लाह ताला ने उठा लिया, और आगे कोई साहिब है, कोई देखा जाए तो वो कोई बहुत मालदार नहीं। हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा से निकाह हुआ तो उनका माल था जो उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश कर दिया, अपना माल नहीं था। अल्लाह ताला ने दिखा दिया कि माल और ख़ानदानी लिहाज से बाप हो कि बाप का बेटा वारिस बनता है तो अच्छा, बाप साहिब हैसियत था तो बेटे को नहीं, अपनी हैसियत, अल्लाह ताला जिसको कमाल देता है तो अपने तौर से वो आगे बढ़कर अल्लाह ताला दुनिया में उसको इमामत का दर्जा दे देते हैं। औ युल्क़ा इलैहि कंज़ुन, या उस पर कोई ख़जाना उतारा जाता, औ तकूनु लहू जन्नतुन, या उसके लिए कोई बाग होता है जिससे वो खुद खाता, बाज़ारों में जाना ना पड़ता उसको। ये अपनी तरफ से इन्होंने बनाई हुई बातें पेश की थी, ये गोया मशवरे दे रहे हैं कि ऐसा होना चाहिए था अगर पैगंबर बनना है। وَقَالَ الظَّالِمُونَ إِن تَتَّبِعُونَ إِلَّا رَجُلًا مَسْحُورًا, और ظالم ये भी कहते हैं, ये अहल मक्का जो ظالم है वो ये भी कहते हैं, इन تَتَّبِعُونَ إِلَّا رَجُلًا مَسْحُورًا, तुम लोग इत्तिबा नहीं करते, पैरवी नहीं करते मगर ऐसे शख्स की जिस पर सहर कर दिया गया है। ये तो मशहूर है, मशहूर सहर कर दिया गया, जब सहर हो गया तो इसका मतलब क्या हुआ, इनकी दिमागी हालत सही नहीं है। मशहूर वो होता है ना जिस पर सहर हो गया तो अब दिमागी हालत सही नहीं, तो दिमागी हालत इनकी सही नहीं और उनके पीछे पड़ गए, इनकी इनकी राह पर चलते हो, इन तत्व ना तुम उनकी राह पर चल रहे हो जो जिनकी दिमागी हालत सही नहीं। उन्ज़ुर कैफ़ ज़रबू लका अल-अम्थाल, अल्लाह ताला फरमाते हैं देखिए देखिए आपके लिए कैसी कैसी मिसालें पेश कर रहे हैं। कभी आपको क्या कहते हैं, झूठे इफ़्क़ुन इफ्तरा हो, कभी कहते हैं आप मशहूर हैं, और दूसरी जगहों पर कहीं कहते हैं शायर हैं, कहीं कहते हैं काहिन हैं, अजीब अजीब बातें, इनको ख़ुद को पता नहीं कि कहना क्या है। उन्ज़ुर कैफ़ ज़रबू लका अल-अम्थाल फ़ज़ल्लु फ़ला यस्ततीउना सबीला, देखिए वो आपके लिए किस तरह की अलग अलग बातें, अमसाल अमसाल एक नहीं, मुख्तलिफ बातें आपके बारे में कहते हैं। फ़ज़ल्लु, ये गुमराह हैं, फ़ला यस्ततीउना सबीला, अब सीधे रास्ते तक और हिदायत के रास्ते तक पहुँचने की इनमें इस्तेआत ही नहीं है। अल्लाह ताला अगर इन पर इनके हाल पर रहम कर ले तो इनको हिदायत मिलेगी, वरना इनमें वो इस्तेदाद व सलाहियत ही ज़ाहिरन ज़ाहिरन वो इस्तेदाद व सलाहियत ही गोया ख़त्म हो गई है हिदायत पर आने की। फ़ला यस्ततीउन सबीला, हाँ लेकिन इन्हीं में से बहुत सों को अल्लाह ताला ने फिर हिदायत दे दी। उन्ज़ुर कैफ़ ज़रबू लका अल-अम्थाल फ़ज़ल्लु फ़ला यस्ततीउन सबीला, गुज़श्ता कुफ़ार की तरफ से जो इश्कालात थे आप सल्लल्लाहु अलैहि वसल्लम पर के झूठे हैं, ये हैं, ये मशहूर हैं, मुख्तलिफ़ बातें, अल्लाह ताला ने मुख्तसर इजमाली जवाब ये दिया कि देखो उन्ज़ुर कैफ़ ज़रबू लका अल-अम्थाल, ये एक तरह से जवाब है, आगे उसके तफसीली जवाब आ रहा है अगले रुकू में, उसके ज़रा तफसीली जवाब आ रहा है, लेकिन मुख्तसर और इजमाली जवाब इसका यह है कि देखो जब कोई किसी के बारे में इल्ज़ाम लगाता है ना, तो इल्ज़ाम एक फ़िक्स चीज़ का होता है, मुतय चीज़ का होता है कि अच्छा इसमें यह बुराई है। वो कहते हैं, कभी कहते हैं नहीं शायर है, नहीं 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 शायर नहीं, वो साहिर हैं, कभी कहते नहीं साहिर नहीं है काहिन है, कभी कहते नहीं नहीं झूठे हैं, खुद उनको पता नहीं कहना क्या है। अमसाल, कभी एक मिसाल कभी दूसरी मिसाल, ये खुद उनके गलत होने की दलील है कि वो खुद उनको नहीं मालूम कि आप सरासम के बारे में क्या राय कायम करनी है। ये एक जवाब है कि देखो अगर इनका इल्ज़ाम सही होता तो वह एक बात पे कायम रहते, एक बात पे कायम नहीं रह सके, इसका मतलब ये है कि खुद उनको पता नहीं कि कहना क्या है। और बाकी ऐसा ही था, जब ये ज़्यादा आप सल्लल्लाहु अलैहि वसल्लम के दावत के काम की ज़रा शोहरत हुई, हज का ज़माना करीब आया, मक्का वालों ने आपस में मशवरा किया कि देखो अब तक तो हम इसको इनको कभी साहिर कहते हैं, कभी शायर कहते हैं, कभी काहिन कहते हैं, अलग अलग बातें कहते हैं, तो अब ये बाहर से लोग आएंगे, अब तक तो हम आपस में बात कर रहे थे, चलो कह रहे थे, बाहर से लोग आएंगे तो बाहर से आने वालों को भी हम अगर ऐसे ही कहेंगे, कोई कहेगा ये साहिर है, कोई कहेगा शायर है, कहेंगे नहीं मक्का वालों को इनको भी पता नहीं कि क्या कहना है, तो इससे ही हमारा झूठ साबित हो जाएगा। इसलिए एक बात तय कर लो कि इनके बारे में क्या कहना है। ये खुद उनके आपस में मशवरा भी हुआ था, उसी अल्लाह ताला फरमाते हैं उसी के बारे में कि देखो अगर ये लोग सच बोल रहे होते तो एक बात पर जमे रहते, ये खुद इनको पता नहीं कि आप सरासम के बारे में क्या कहना है। उन्ज़ुर कैफ़ फ़ज़रबू लका अल-अम्थाल फ़ज़ल्लू फ़ला यस्ततीऊना सबीला, ये खुद उनके गलत होने की अलामत है। ये एक इजमाली और मुख्तसर जवाब था, अब आगे अल्लाह ताला उसका तफसीली जवाब ज़रा वजाहत से जवाब देंगे अगले रुकू में आता है इंशाअल्लाह, उसे आइंदा हफ्ते पढ़ेंगे। सुभानकल्लाहुम्मा व बिहम्दिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तग़फिरुका व नतूबु इलैका।